हालेलुया, यीशु मसीह के नाम की, यीशु के लिए जरा जोरदार तालियां देंगे। आए हम खुदावंद अपने खुदा के सिर झुके और उसके कलाम को सुनने के लिए अपने आप को तैयार करेंगे। हम सब दुआ करेंगे। खुदा बाप इब्राहिम इसहाक यकूब के खुदा और मसीह यीशु में हमारे आसमानी बाप, हम तेरा शुक्र करते हैं सारी रात की हिफाजत और निगहबानी के लिए। तेरा शुक्र करते हैं तेरी दी गई तमाम नेमतों बरकतों के लिए। तेरा शुक्र करते हैं खुदा खुदा तेरे पाक नाम के लिए, तेरी रहमतों के लिए, खुदा खुदा तमाम तेरी सदाकतों के लिए जो तू हम सब के साथ करता है। और खुदावन तेरी दी गई तमाम खुदा खुदा बरकात के लिए जो तूने जमीन पर हम सबको इसलिए दी कि उससे तेरा रास्ती से कारोबार करने वाले बने, ताकि तेरा नाम इज्जत और जलाल पाए, ताकि हम सब कम होते जाएं, ताकि तू ही खुदा खुदा अव्वल दर्जा पाए। आज के कलाम के वसीला से हम सबकी रहनुमाई करना, आज के कलाम के वसीला से हम सबके दिलों की आंखों को रोशन करना, आज के कलाम के वसीला से हम तुझसे और ज्यादा मोहब्बत करने वाले बन जाएं। यीशु मसीह के नाम में ये दुआ मांगता हूँ, आमीन आमीन। आज की सुबह मेरे साथ फिर निकाले लूका तबीब की मार्फत लिखी गई यीशु मसीह की इंजील, उसका 19वां बाप, हम उसकी 11वीं आयत से पढ़ेंगे। यहाँ पर अशरफियों के बारे में तमसील है और इसमें से हम सीखेंगे कि खुदावंद खुदा जो कुछ हमें सिखाना चाहता है कि हमें जो कुछ जमीन पर दिया गया है वो इसलिए दिया गया है ताकि खुदा का कारोबार रास्ते से करें। हम सबको जो नेमत, जो इख्तियार, जो औदा, जो बरकत, जो लियाकत दी गई है इस जमीन पर इसलिए दी गई है कि हम उससे अपने पाप का कारोबार रास्ते से कर सकें। क्योंकि जब खुदा ने यीशु मसीह को जमीन पर भेजा तो उसको एक मकसद देकर भेजा कि वो आसमान को छोड़कर जमीन पर इस खेत में आए ताकि इस खेत में क्या कर सके जी, खुदा का कारोबार रास्ते से कर सके। और खुदावंद यीशु मसीह ने जब इस दुनिया को देखा कि ये दुनिया वो खेत है जिसमें वो खजाना छुपा हुआ है जो क्या है जी, बहुत कीमती है, तो उस खजाने को खरीदने के लिए उसने सब कुछ दांव पर लगाकर उस खजाने को खरीदने के लिए वो खेत खरीद लिया। सो आए हम इस तमसील में से सीखेंगे, क्योंकि खुदावंद यीशु मसीह अभी अभी जिकई को खुदा का कलाम, उसकी मोहब्बत और अपना इलम और अपनी कुदरत उस पर जाहिर करके उसे निजात का पैगाम दिया है और उसे कहा कि है इब्ने आदम खोए हुओं को ढूंढने और निजात देने आया है। और 11वीं आयत में लिखा है जब वो इन बातों को सुन रहे थे, कौन सी बातें, यीशु ने उसे कहा आज इस घर में निजात आई है इसलिए कि ये भी इब्राहिम का बेटा है, क्योंकि इब्ने आदम खोए हुओं को ढूंढने और निजात देने आया है। वो इन बातों को सुन रहे थे जो जकई और जिक्रिया, जकई और किसके दरमियान हो रही है जी, यीशु मसीह के दरमियान। सो जब 11वीं आयत को पढ़ते हैं, जब वो इन बातों को सुन रहे थे तो उसने एक तमसील भी कही, इसलिए कि यरूशलेम के नजदीक था और वो गुमान करते थे कि खुदा की बादशाही अभी जाहिर हुआ चाहती है। बस उसने कहा एक अमीर दूर दराज मुल्क को चला ताकि बादशाही हासिल करके फिर आए। उसने अपने नौकरों में से 10 को बुलाकर उन्हें 10 अशरफियां दी। 10 अशरफियों को हम कह सकते हैं दिरहम की, कह सकते हैं ये इस लफ्ज से मुराद ये कि 100 दिरहम की रकम मुराद है। 10 अशरफियां 100 दिरहम बनते हैं, तो क्या हुआ है जी, मुल्क में चला गया ताकि बादशाही हासिल करके फिर आए। उसने अपने नौकरों में से 10 को बुलाकर उन्हें 10 अशरफियां दी और उनसे कहा कि मेरे वापस आने तक लेन देन करना। लेकिन उसके शहर के आदमी उससे अदावत रखते थे और उसके पीछे एर्चियों की जबानी कहला भेजा कि हम नहीं चाहते कि ये हम पर بادشاہی کرے. ان پہلی چار آیات پر رکیں گے اور یہاں پر سے چند ایک باتوں کو سیکھیں گے, کیونکہ ان اشرفیوں کی تمثیل میں بہت کچھ سیکھنے کو ہے. یہاں پر یسوع مسیح کے جو سننے والے ہیں, یہ تمام وہ یرو کی بھیڑ ہے جو یسوع مسیح کے ساتھ ہے. کیونکہ جب ہم پڑھتے ہیں کہ بڑی بھیڑ کے سبب سے زکائی یسوع کو دیکھ نہیں سکتا تھا, اس لیے جب یسوع زکائی کے گھر آ بھی گیا تو بتھیرے وہاں پر تھے جو گھر کے اندر دعوت میں شامل ہوئے, اور بتھیرے تھے جو ابھی باہر تھے کہ سننا چاہتے تھے, دیکھنا چاہتے تھے. یہاں پر ہم کہہ سکتے ہیں کہ اندھا جو ہے بھیک مانگنے والا, وہ بھی یہاں پر کیا ہے جی, موجود ہے. اس نے ابھی ابھی شہر میں جانے سے آنے سے پہلے کیا ہے جی, یسوع کو کہا تھا اے ابن داؤد مجھ پر رحم کر. اور یسوع نے کہا تو کیا چاہتا ہے کہ میں تیرے لیے کروں؟ اور وہ اندھا کیا پڑتا ہے جی, بنائی پاتا ہے, آنکھیں پاتا ہے, اور وہ اپنا سب کچھ چھوڑ چھاڑ کر کس کے پیچھے ہو لیا ہے جی, یسوع کے پیچھے. سو یسوع کے پیچھے آنے والے لوگوں میں سے کیا ہے جی, اندھا بھی یہاں پر موجود ہے, زکائی یہاں پر موجود ہے, بڑبڑانے والے لوگ یہاں پر موجود ہے جو کہتے ہیں کہ یہ کیا زکائی کے گھر جائے گا, وہ تو گناہگار آدمی ہے. سو گیارہویں آیت کو جب پڑھتے ہیں, وہ ان باتوں کو سن رہے تھے, اس نے ایک تمثیل بھی کہی. یسوع مسیح نے وہاں پر بیٹھے بیٹھے تمام لوگوں کو کیا ہے جی, کلام سناتے ہوئے ایک تمثیل کہی. اور یہ تمثیل میں جب ہم دیکھتے ہیں وہ تمثیل کیا ہے, کیونکہ وہ یروشلم کے نزدیک تھا اور اسرائیلی لوگ گمان کرتے تھے کہ خدا کی بادشاہی ابھی ظاہر ہوگی, ابھی ظاہر ہوگی. یہ وہ نبی ہے جو نبوتیں کر رہا ہے, جو کلام سنا رہا ہے, جو معجزات کر رہا ہے, اسی کے وسیلہ سے کیا ہوگا جی, وہ کلام پورا ہوگا. لگتا ہے کہ ابھی خدا کی بادشاہی آ جائے گی. بھیڑ میں ہر ایک کی مختلف سوچ ہے, کوئی صرف موضوع کے لیے ہے, کوئی دیکھنا چاہتا ہے, کوئی بڑبڑانا چاہتا ہے, اور کوئی واقعہ ہی تلاش میں ہے کہ کیا یہ واقعہ ہی وہ مسیح ہے جس کے بارے میں نبوتیں کی گئی ہے. بھیڑ میں سے سارے لوگوں کے سامنے یسوع مسیح نے جب یہ تمثیل کہی تو کہا, ایک امیر آدمی دور دراز ملک کو چلا گیا جی. ایک امیر آدمی دور دراز ملک کو چلا جاتا ہے, اور جانے سے پہلے کیا کرتا ہے, اپنے نوکروں کو بلاتا ہے, نوکروں کو بلاتا ہے, اور ان کو کیا دیتا ہے جی, 10 اشرفیاں دیتا ہے کہ کیا کریں جی, میرا کاروبار کریں. ہم اس تمثیل میں جب دیکھتے ہیں خدا نے کیا کیا ہے جی, خداوند خدا نے کیا کیا ہے, اسرائیل قوم کو بلایا ہے, ان کو نعمتیں, ان کو برکتیں, ان کو اختیار دیے کہ جب تک میں اپنا منصوبہ پورا نہ کر لوں, جب تک میں بادشاہی حاصل کر کے, یعنی کہ جب تک میں بادشاہی کو قائم نہ کروں, تم کیا کرنا, میرے آنے تک میرے کاروبار کو لین دین کو کرنا. سو اسرائیل قوم کو خدا نے مقرر کیا اپنے وعدوں کے ساتھ, اپنے اختیار کے ساتھ, اپنے کلام کے ساتھ, اپنی نعمتوں کے ساتھ, اپنا روح دے کے اور اپنی تصدیق دے کر کہ میں تمہارا خدا زندہ خدا ہوں. اور یہاں پر ہم جب دیکھتے ہیں, بس اس نے کہا ایک امیر دور دراز ملک کو چلا تھا کہ کیا کرے جی, بادشاہی حاصل کر کے آئے. خدا کی طرف اشارہ ہے کہ وہ دور دراز ملک آسمان ہے. وہ دور دراز ملک کیا ہے جی, وہ اپنی بادشاہی کو قائم کرنے کے لیے, حاصل کرنے کے لیے, فتح حاصل کرنے کے لیے واپس آئے گا. اور اسرائیل کو کہا گیا ہے کہ وہ کیا کریں جی, جانے سے پہلے ان کو کرتا ہے جی, اپنے نوکروں کو بلا کر 10 اشرفیاں دیتا ہے. بائبل مقدس میں نوکروں کا ذکر بہت دفعہ کس لیے ملتا ہے؟ یہ بنی اسرائیل قوم کی طرف, ان کے قبیلوں کی طرف اشارہ ہے. ان کو بلایا گیا ہے, ان کے لوگوں کو کہا گیا ہے میرا کاروبار کیا کرنا ہے جی, اسے لین دین کرنا ہے جب تک میں واپس نہ آؤں. سو وہ ذمہ داریاں دے کر ان کو جاتا ہے, لیکن جانے کے ساتھ ساتھ کیا ہے جی, کچھ لوگ ہیں جو اس کے حکم کی تکمیل نہیں کریں گے, جو اس کی بات کو نہیں مانیں گے, और यहाँ पर लिखा है उसने अपने नौकरों से नौकरों में से 10 को बुलाकर उन्हें 10 अशरफियाँ दी और उनसे कहा मेरे वापस आने तक लेन देन करना। 14वीं आयत में लिखा है लेकिन उसके शहर के आदमी उससे अदावत रखते थे। यहां पर यीशु मसीह उनके सामने बयान कर रहा है कि हाँ तुम बादशाही चाहते हो लेकिन बादशाह से क्या करते हो, अदावत रखते हो। हाँ तुम बादशाही में जिंदगी बसर करना चाहते हो लेकिन बादशाही के असूलों को मानना नहीं चाहते। हाँ तुम बादशाही में रहकर बादशाह की परवरिश, बादशाह की हफाजत, बादशाह का इंतजाम, उसकी तमाम बरकात को चाहते हो लेकिन बादशाह के साथ क्या रखते हो जी, मुखालफत रखते हो। सो यीशु मसीह यहां पर बात करते करते उनको बयान करता है कि तुम मेरे साथ क्या रखते हो जी, अदावत रखते हो। तुम खुदा के मसीह मसा किए हुए उस बादशाह से क्या रखते हो जी, अदावत रखते हो और तुम उससे क्या हो जी, लड़ाई झगड़ा रखते हो। और आगे क्या लिखा है, और उसके पीछे ना सिर्फ अदावत रखते हैं बल्कि लोगों को, एलची किसे कहा जाता है जी, खत देने वाले को, पैगाम देने वाले को, नुमाइंदगी करने वाले को, जो क्या करता है जी एक शहर से दूसरे शहर में बादशाह की क्या करने जाता है जी, मुनादी करने जाता है, उसकी क्या करता है जी, नुमाइंदगी करता है। इन लोगों ने क्या किया, एलची के हाथ ये स्नेहा ये पैगाम जुबानी भेजा है कि हम नहीं चाहते कि ये हम पर क्या करे, बादशाही करे। दूसरे लफ्जों में इसराइली लोग क्या कह रहे हैं, वो कह रहे हैं कि जी हम नहीं चाहते कि ये हम पर बादशाही करे जैसे मुल्क मिस्र में था। हम चाहते हैं कि खुदा हमारे साथ हो, हम चाहते हैं कि उसके मौजज़ात हमारे दरमियान हो, हम चाहते हैं कि उसका हाथ हमारे दुश्मनों के खिलाफ लड़े, हम चाहते हैं कि हर वो काम खुदा हमारी खातर बादशाह के तौर पर करे। लेकिन जब हमें जवाब देना हो, जब हमें फैसला करना हो, जब उसकी ताबेदारी करनी हो, तो हम ऐसा बादशाह नहीं चाहते जिसके हजूर हमें ताबेदारी करनी हो। और उन्होंने कहा कि हम नहीं चाहते कि ये हम पर बादशाही करे। और जब यीशु मसीह ने ये सारी बातें उनको बयान की तो उसने इसराइल के लोगों को तीन हिस्सों में बयान कर दिया, तीन हिस्सों में बयान कर दिया कि ये तीन हिस्सों में किस तरह हम इनको देख सकते हैं। कुछ हैं जो कहते हैं बादशाह हो, कुछ कहते हैं कि हाँ हमसे दावत रखते हैं, कुछ कहते हैं कि हाँ हम क्या चाहते हैं कि जी ये हम पर बादशाही ना करे। और इसीलिए यीशु मसीह ने 5वीं आयत में कहा जब वो बादशाही हासिल करके फिर आया तो ऐसा हुआ उन नौकरों को बुला भेजा जिनको रुपया दिया था ताकि मालूम करे कि उन्होंने लेने देने से क्या क्या कमाया है। यहां पर यीशु मसीह इस तमसील में हाल की माजी की मुस्तकबिल की सारी बातों को समेट कर बयान कर रहा है कि मैंने जो कुछ तुम्हें माजी में दिया है अगर उसकी बात अब कर रहा हूं तो मुस्तकबिल में तुम्हें उसका हिसाब देना होगा कि हर दी गई नेमत बरकत का क्या है जी, तुमसे हिसाब किताब लिया जाएगा। जैसे इसराइल से पूछा जाएगा कि तुमको मैंने अपना नाम दिया किस तरह से इस्तेमाल किया, कलीसिया से भी पूछा जाएगा तुमको मैंने अपना नाम दिया, तुमको मैंने अपना रूह दिया, तुमको मैंने अपना कलाम दिया, तुमने मेरे नाम मेरे कलाम मेरे रूह से कैसा लेना देना किया। मैंने तुमको अपना पैगाम दिया कि जाओ जाकर सब कौमों को शिगिर्द बनाओ, तुमने मेरा पैगाम किस किस तक पहुंचाया। सो हमसे भी ये सवाल यीशु मसीह करेगा कि हमारी दी गई तमाम नेमतों बरकतों के लिए कि हमें उसने अपने एलची बनाया, हमें उसने अपने बेटे और बेटियां बनाया, हमें उसने अपने क्या है जी पैगाम देने वाले पैगंबर बनाया कि उसका पैगाम दे, हमने उसे कैसे किया। सो यीशु मसीह इस तफसील में बहुत कुछ सिखा रहा है माजी हाल और मुस्तकबिल में। और यहाँ पर जो अदालत की तस्वीर पेश की गई है वो क्या है जी, जब यीशु मसीह बादशाही के लिए वापस आ जाएगा, जब खुदा अपनी बादशाही कायम करेगा तो क्या है जी, पहले ने क्या किया जी, پہلے نے حاضر ہو کر کہا اے خداوند تیری اشرفی سے دس اشرفیاں پیدا ہوئیں اور اسے انعام کیا ملے گا؟ اسے انعام کیا ہے جی؟ اس نے اس سے کہا اے اچھے نوکر شاباش، اس لیے تو نہایت تھوڑے میں دیانتدار نکلا، اب دس شہروں پر اختیار رکھ۔ ایمانداروں کو اختیار ملیں گے، اجر ملے گا، اور یہ اجر نہ صرف اسرائیلیوں کے لیے ہے بلکہ کلیسیا کے لیے بھی ہے۔ یوحنا کی، یوحنا عارف کا جب ہم مکاشفہ جو یسوع مسیح نے اس پر ظاہر کیا، یوحنا کی مکاشفہ کی کتاب کو دیکھتے ہیں تو وہاں پر سات کلیسیوں کو کیا ہے جی، کیا کہا گیا؟ اگر تم غالب آؤ، دوسرے لفظوں میں جو کام دھندا تمہیں کرنے کو دیا گیا ہے اگر تم اس میں غالب آؤ، اسے مکمل کرو، تو تمہیں کیا ملے گا جی؟ خداوند یسوع مسیح کے ساتھ بیٹھنے کا شرف ملے گا، تمہارا نام آسمان پر لکھا جائے گا، اس پلر کے اوپر تمہیں ایک نیا نام ملے گا، تمہیں پوشیدہ من ملے گا، تمہیں نئی پوشاک ملے گی، تمہیں یہ ملے گا، وہ ملے گا۔ وہ کیا ہے جی؟ اجر ہے۔ یہاں پر کہا گیا ہے جی، پہلے نے آ کے کہا کہ میں نے تیرا کام دھندے سے کیا کیا ہے؟ دس کمائے ہیں۔ خداوند نے اسے کہا تو دس شہروں پر کیا کر؟ اختیار رکھ۔ دوسرے نے آ کر کہا ہے خداوند تیری اشرفی سے پانچ پیدا ہوئی، اس نے اس سے بھی کہا تو پانچ شہروں کا حاکم ہو۔ ہزار سالہ بادشاہی میں کیا ہوگا جی؟ لوگوں کو شہر دیے جائیں گے، ملک دیے جائیں گے کہ وہ مقرر ہو۔ جیسے بارہ قبیلوں پر بارہ کیا ہے جی، بزرگ اور بارہ رسول مقرر ہوں گے، ویسے ہی کیا ہوگا جی، جو ایماندار ہوں گے وہ دنیا کے پورے علاقے میں کیا ہوں گے جی، مقرر کیے جائیں گے۔ ہو سکتا ہے کوئی پاکستان کے اوپر مقرر ہو، جب یہ نئے یروشلم میں، اس سے پہلے نئی زمین نیا آسمان ہو، ہزار سالہ بادشاہی میں کیا ہوگا؟ تمام زمین پر کس کی بادشاہی ہوگی؟ یسوع مسیح کی، ایک ہزار سال کے لیے۔ ایک ہزار سال تک یسوع کیا کرے گا جی؟ اپنے تخت پر بیٹھے گا، اور قومیں اسرائیل میں کیا ہوں گی جی؟ اکٹھی ہوں گی۔ سو دوسرے نے پانچ شہروں پر اختیار پایا، اور تیسرے نے کیا کہا؟ اے خداوند دیکھ تیری اشرفی یہ ہے جس کو میں نے رمال میں باندھ کر رکھا۔ رمال میں باندھنے سے مراد کیا ہے؟ اسے استعمال نہیں کیا، اسے ایسے رکھ دیا جیسے وہ مرتا ہے، جیسے وہ بیکار ہے، اسے حفاظت میں رکھ لیا اور اس سے لینے دینا کا کام نہیں کیا۔ اور لکھا ہے 21 آیت میں، کیونکہ میں تجھ سے ڈرتا تھا اس لیے کہ تو سخت آدمی ہے، جو تو نے نہیں رکھا اسے اٹھا لیتا ہے، اور جو تو نے نہیں بویا اسے کاٹتا ہے۔ اس نوکر نے کیا کہا؟ میں جانتا ہوں تو سخت آدمی ہے۔ یہ نوکر، یہ لوگوں کا گروپ، یہ لوگوں کی ان کی نمائندگی ہے جنہوں نے کہا کہ ہم خدا سے ڈرتے ہیں، ہم خدا کے ساتھ چلتے ہیں، لیکن اس کی دی گئی نعمت و برکتوں کو استعمال نہیں کرتے۔ ہاں خدا سے ڈرتے ہیں، خدا نے مجھے نعمت دی ہے، لیکن اسے استعمال نہیں کرتے، اسے سنبھال کے رکھتے ہیں۔ خدا اس کو کہے گا کیا کیا؟ تجھے میں نے پرستش کی لیے نعمت دی تھی، تجھے میں نے عورتوں کو سکھانے کے لیے کلام دیا تھا، تجھے میں نے پاسبانوں کو سکھانے کے لیے اپنا کلام تیرے منہ میں رکھا تھا، تجھے میں نے انتظامیہ کا، تجھے میں نے ڈیکن کا، تجھے میں نے ایلڈر کا، تجھے میں نے منتظم کا، تجھے میں نے مبشرانہ خدمت کا توڑا دیا تھا، تجھے میں نے اپنے نام کی خاطر نمائندہ بنایا تھا، کیا کیا؟ اور لوگ کہیں گے ہم نے تیرے توڑے کو استعمال نہیں کیا۔ تو یسوع مسیح ان کو کہے گا کیا؟ اس میں جو پہلا گروپ ہے وہ کیا ہے جی؟ اسرائیلی ہیں۔ ان کو کہے گا کہ اے شریر نوکر، میں تجھے تیرے ہی منہ کے منہ سے کیا کرتا ہوں جی؟ ملزم ٹھہراتا ہوں۔ 22 آیت میں لکھا ہے اس نے اس سے کہا اے شریر نوکر، میں تجھ کو تیرے ہی منہ سے ملزم ٹھہراتا ہوں، تو مجھے جانتا تھا کہ میں سخت آدمی ہوں، اور جو میں نے نہیں رکھا اسے اٹھا لیتا ہوں، اور جو نہیں بویا اسے کاٹتا ہوں، پھر تو نے میرا روپیہ پیسہ ساہوکاروں کے ہاں کیوں نہ رکھ دیا کہ میں آ کر اسے سوئی سمیت لے لیتا ہوں. کہ تو نے اس نعمت کو, اس برکت کو کیوں دوسرے تک نہیں پہنچایا تاکہ وہ اس سے دھندا کر سکے, اس سے کاروبار کر سکے, اس سے کمائی کر سکے؟ تو نے کیوں اس نعمت کو اپنے ہی پاس رکھا جو میں نے تجھے دی؟ اور یسوع مسیح سے کہے گا, تو جانتا بھی تھا, سب کچھ تھا, اس لیے جہاں پر میں نے نہیں بویا وہاں سے اٹھا لیتا ہوں, اور جہاں پر نہیں بویا کاٹا, جہاں پہ نہیں بکھیرا وہاں سے کاٹتا ہوں. یعنی کہ دوسرے لفظوں میں کوئی یہ نہیں کہے گا کہ مجھے کوئی نعمت نہیں کی. یسوع مسیح نے ہر ایک کو کوئی نہ کوئی نعمت برکت دی ہے کہ اس کے جلال کے لیے کیا کرے جی, اس زمین کی دنیا کے کھیت میں کام کرے. کوئی گانے والا ہے, کوئی بجانے والا ہے, کوئی پیغام دینے والا, کوئی صفائی کرنے والا, کوئی رہنمائی کرنے والا, کوئی ہدیہ دینے والا, کوئی گواہی دینے والا, کوئی جانے والا, کوئی سمجھانے والا, کوئی پڑھانے والا, کوئی پڑھنے والا, کوئی نصیحت کرنے والا, ہر ایک کو کوئی نہ کوئی نعمت برکت خدا نے دی ہے. اگر ہم استعمال نہیں کرتے تو ہم اپنا نقصان کرتے ہیں. سو اسرائیلیوں نے یہ کیا, وہ سب کچھ جو خدا نے انہیں دیا انہوں نے اسے قبول اور استعمال نہ کیا. اب سوال ہمارے لیے ہے, کہیں یہ تمثیل ہم پر تو فٹ نہیں ہوگی؟ کہیں ہم اس تمثیل میں ان نوکروں کی مانند ہیں یا نہیں؟ اگر ہم ہیں تو کیا ہم پہلا نوکر بنیں گے جس نے 1 سے 10 کمائیاں, یا دوسرا بنیں گے جس نے 5 کمائیاں, یا پھر تیسرا بنیں گے جس نے کچھ بھی نہیں کمایا؟ اس کا فیصلہ ہم پر ہے, اس کا جواب ہم دیں گے. آج کا کلام جو ہم نے سنا ہے ہمیں اسی لیے یاد دلایا گیا ہے کہ جو کچھ انہوں نے کیا ہم نہ کریں. ان کی غلطی ہماری درستگی کا باعث ہے. جہاں پر وہ غلط تھے ہمیں وہ غلطی دہرانے کی ضرورت نہیں کہ انہوں نے کہا ہم تجھے بادشاہ نہیں چاہتے. یہ ان لوگوں کی طرف اشارہ ہے جنہوں نے اسے رد کر دیا. ہم نہیں چاہتے کہ تو ہم پر حکومت کرے, یہ وہ لوگ ہیں جنہوں نے اس سے عداوت رکھی. اور کچھ لوگ ایسے ہیں جو منتظر تھے کہ مالک ہمیں کچھ دے کے گیا ہے, ہم اس کے کام کو پورا کریں گے. یسوع واپس آنے والا ہے, جیسے وہ اسرائیلیوں سے حساب کتاب لے گا ویسے ہی وہ کلیسیا سے بھی حساب کتاب لے گا, تاکہ ہر ایک کے کام کے موافق ان کو کیا دیا جائے جی, بدلہ دیا جائے. دوسرا کرنتھیوں 5:10 کو جب پڑھتے ہیں تو وہاں پر لکھا ہے, ہم سب کا جب ہم خدا کے تخت عدالت کے سامنے کھڑے ہوں گے تو ہم سب کا حال ظاہر کیا جائے گا, خواہ ہم نے جسم میں یا جسم کے بغیر روح میں جو کام کیے ہیں ان سب کا کیا ملے گا جی, اجر ملے گا. سو آئے ہم خدا کے سر جھکے. خداوند خدا ہے جو بدلہ دیتا ہے, خداوند خدا ہے جو اجر دیتا ہے. اس لیے اس نے ہم سب کو کوئی نہ کوئی نعمت برکت دی ہے, اس نعمت برکت کا استعمال ہمیں کرنا ہوگا تاکہ جب وہ واپس آئے تو ہم اس کی دی گئی نعمت و برکتوں کو پا سکیں. خدا باپ تیرا شکر کرتا ہوں آج کی خداوند صبح کے لیے, تیرے کلام کے لیے. چھو سب کو, بڑی برکت دے. ہم اسرائیلیوں کے ان لوگوں کی طرح خدا خدا نہ کرنے والے بنے جنہیں تو نے خدا خدا بلایا, جن کو برکات دی, نعمتیں دی, اپنا اختیار دیا, اپنا نام دیا, اپنے کرامات والے ہاتھ کو ان کے درمیان رکھا کہ اس سے کاروبار کریں تاکہ قومیں نصیحت اور برکت پائیں. ہم خدا خدا دی گئی تمام نعمت و برکتوں کو استعمال کرنے والے بنے تاکہ تیرا منہ بنے, تیرے ہاتھ بنے, تیری آنکھیں بنے, تیرا کلام سکھانے کا وسیلہ بنے, اور اپنی اپنی بلاحت کے مطابق زندگی بسر کریں. سب کو چھو, بڑی برکت دے. یسوع مسیح کے نام میں یہ دعا مانگتا ہوں, آمین.